कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरोकारमा आज हामीसँग कुराकानी गर्न झापा बारका पूर्व सचिव अधिवक्ता हेमकला कटेल हुनुहुन्छ। आज हामी नेपाल बारको 69 औं स्थापना दिवसको सन्दर्भ पारेर कानुन कार्यान्वयनका विषयमा कुराकानी गर्नेछौँ। नमस्कार, कार्यक्रमलाई स्वागत छ।
नमस्कार।
कानुन व्यवसायहरू चाहिँ मासु व्यवसाय, सब्जी व्यवसाय र निर्माण व्यवसायहरूको जस्तै एउटै धर्ममा छन् भन्दा ठिकै हुन्छ, होइन?
धन्यवाद दाई, प्रश्नको लागि चाहिँ हजुरले असाध्यै समय सान्दर्भिक प्रश्न मलाई गर्नुभयो। तर यो हाम्रो समाजको लागि यो प्रश्नको जवाब दिन जरुरी पनि थियो। कानुन व्यवसायी भनेका मासु व्यवसाय, निर्माण व्यवसाय अथवा अरू एबिसी व्यवसाय जस्ता खालका व्यवसायीहरू चाहिँ होइन। यो व्यवसाय भनेको चाहिँ कानुन व्यवसाय वास्तवमा व्यवसाय होइन, यो कानुनी सेवासँग जोडिएको यो व्यवसाय हो। र कानुनी व्यवसाय भनेको चाहिँ न्याय सम्पादनका निमित्त गरिने व्यवसाय हो। जुन पक्षलाई ले आफूलाई अन्याय परेको छ र म न्याय प्राप्त गर्न सक्दिनँ, आफैले गरेर न्याय प्राप्त गर्न सक्दिनँ भने त्यस्ता कमजोर पक्षहरूको प्रस्तुति गर्ने, उनीहरूको तर्फबाट चाहिँ आफूले प्रस्तुति गर्ने र उनीहरूलाई न्याय दिने भएबाट कानुन व्यवसायी चाहिँ अन्य व्यवसायीहरूभन्दा पहिलो प्रथम त उनीहरू त्यस कारणले उनीहरू फरक छन्। दोस्रो कुरा भनेको चाहिँ न्याय भनेको सबै कुरा मर्यो भनेदेखि चाहिँ हामी बाँच्न सक्छौँ, तर न्याय मर्यो भने न्याय मरेको ठाउँमा चाहिँ बस्न सकिँदैन भनिन्छ। त्यसकारणले यो न्याय भनेको चाहिँ हाम्रो समाजको आमा हो, यो मातृशक्ति हो, जसले चाहिँ तपाईँको कुनै न कुनै कोणबाट कसै न कसैलाई बचाएको हुन्छ। जसरी आमाले आफ्नो स्तनपान गराएर बच्चालाई जन्माएर हुर्काउँछिन्, त्यसै गरेर यो न्यायले पनि समाजलाई त्यसरी पालित गरेको हुन्छ। त्यसकारणले यो एउटा चाहिँ यो चाहिँ यसले चाहिँ फिडिसरी रोल खेलिरहेको हुन्छ समाजको लागि। र न्याय मरेका ठाउँमा बस्नु हुँदैन भन्ने हाम्रा धर्मशास्त्रहरूको पनि मान्यताहरू रहेको पनि छ। र न्याय नपरेको अवस्थामा हामीलाई जति गाह्रो हुन्छ नि, अरू कुनै पनि अवस्थामा त्यस्तो चाहिँ गाह्रो अवस्था चाहिँ आउँदैन। त्यसकारणले यी अन्य व्यवसायहरू एउटा नितान्त रूपमा आफ्नो उन्नति प्रगतिका लागि गरिन्छ भने कानुन व्यवसाय चाहिँ राष्ट्रहितका निमित्त गरिन्छ, जनहितका निमित्त गरिन्छ र समाजको एउटा चाहिँ नेतृत्वका लागि यो काम गरिरहेको हुन्छ। त्यसकारणले यो बिल्कुल अलग छ, बिल्कुल यो पृथक छ। यो व्यवसाय होइन, यो व्यवसाय मात्रै भनेर यसलाई भन्नु हुँदैन। यो सेवा हो, पहिलो यो सेवा हो र त्यसपछि यो व्यवसाय हो। र हामीले के हो भन्दाखेरि कानुन व्यवसाय गरिरहँदा वकिलले कानुन व्यवसायीले पैसा लिँदाखेरि उसँग जो व्यक्तिलाई अन्याय परेको छ उसँग पैसा छैन भने उसले न्यायबाट विमुख हुनु हुँदैन भन्ने मान्यताका आधारमा यो व्यवसाय सञ्चालन गरिने भएकोले गर्दा यो बिल्कुलै पृथक छ दाइ।
जस्तो नि अधिवक्ताज्यू, यी हरेक व्यवसायमा आय आर्जनको एउटा उद्देश्य पछाडि लुकेको हुन्छ र हाम्रो अहिले यहाँले भनिरहँदाखेरि कानुन व्यवसायहरू पनि शुल्क निर्धारण नगरिकन यसलाई चाहिँ कुनै अनुगमन पनि लाग्दैन, नगरपालिका अनुगमन पनि लाग्दैन, प्रदेश सरकारको संघीय सरकारको अनुगमन पनि लाग्दैन, जति मन लाग्यो त्यो ढङ्गले वकिलहरूले फी लिने यो गरेको कुरा हुँदाखेरि हामीले अरू व्यवसायहरूभन्दा पृथक छ भनेर कसरी भन्न सक्छौँ र?
यो त्यही कारणले त यो विषय व्यवसाय पृथक छ त हजुरले नै भनिसक्नु भएको छ नि त। यसको चाहिँ निर्धारण हुँदैन। मासुको त 1000 रुपियाँ केजी खसीको मासु भनेर एउटा तौल निर्धारण हुन्छ, तर एउटा वकिलले वकालत गरे बापत यति नै पैसा लाग्छ भन्ने यो निर्धारण हुँदैन। यो निर्धारण किन पनि हुँदैन भन्दाखेरि न्याय कसरी दिलाउने र कतिसम्म प्राप्त गर्ने भन्ने कुराको कुनै सिमाना नै हुँदैन। यो अनुभूतिको आधारमा गरिने हो। न्याय त अनुभूति हो नि त, प्राप्त गरेको छु भन्ने कुराको अनुभूति हो नि त न्याय भनेको त, होइन र? हामीले ठ्याक्कै कुनै बाकसमा ल्याएर यो चाहिँ यति चाहिँ यो एक बाकस चाहिँ मैले न्याय प्राप्त गरेँ भनेर हामी यो देखाउन सक्दैनौँ। जसरी एक केजी मासु ल्याएँ मैले 1000 किनेर भनेर भन्न सक्छौँ, त्यसरी यो भन्न सक्दैनौँ। अनि दोस्रो प्रश्न हजुरको छ, यो कुनै चाहिँ पालिकाले, कुनै सङ्घीय सरकारले, कुनै प्रदेश सरकारले चाहिँ यो कानुन व्यवसायीहरूलाई चाहिँ तेरो फी यति हो भनेर निर्धारण गराउन सक्दैनन् भन्ने जुन प्रश्न छ, अनुगमन पनि गर्दैनन् भन्ने जुन हजुरको प्रश्न छ, यो प्रश्नमा चाहिँ के हो भन्दाखेरि यो चाहिँ विश्वभरि नै गर्दैन, यो चाहिँ नेपालको सन्दर्भमा मात्रै होइन। र यसले यसले के देखाउँछ भने न्यायको मर्मलाई यसले चाहिँ देखाउँछ, न्यायको मर्मलाई यसले उजागर गर्छ। अब यसले कानुन व्यवसायीहरूमालाई अरू धेरै समाजप्रतिको अरू धेरै जिम्मेवार बनाउने कुरा पनि यसले चाहिँ देखाउँछ। कानुन व्यवसायीले समाजप्रति बढी नै जिम्मेवार हुनुपर्छ, उसले बढी नै निष्ठावान हुनुपर्छ, उसले बढी नै नैतिकवान हुनुपर्छ, उसले कुनै पनि पक्षसँगबाट पैसा लिइरहँदाखेरि पक्षको अवस्था के छ, स्थिति के छ, त्यो कुरालाई उसले अनुमान गरेर लिएको हुन्छ। र कतिपय अवस्थामा कानुन व्यवसायीले निशुल्क रूपमा नै कानुन व्यवसाय गरिरहेको हुन्छ। र यो चाहिँ हाम्रो कानुन हाम्रो चाहिँ नेपाल बार एसोसिएसनको स्थापना कालदेखि अहिलेसम्म पनि नेपाल बारका हरेक कानुन व्यवसायीहरूले आफूले चाहिँ त्यतिखेर हामी निशुल्क कानुनी सहायता भन्थ्यौँ, अहिले हामी प्रोबोनो सेवा भन्छौँ, र त्यस्ता असक्षम पक्षहरूलाई निशुल्क कानुनी सहायता अथवा प्रोबोनो सेवा चाहिँ हामी प्रवाह गरेर नै आइरहेका छौँ।
जस्तो यहाँले भनिरहँदाखेरि म एउटा चाहिँ झापा बारको पूर्व सचिव पनि भएको हैसियतले पटक पटक किन यसले दोहोऱ्याउँदै चाहिँ यही क्वेसन भन्ने कुरा आउन सक्छ। कुनै व्यवसायीसँग हामीले लगानी गर्दाखेरि व्यवसायको केही मूलभूत कुरा हामी लिएर जान्छौँ, जस्तो 1 मासु किन्दा 1 मासु लिएर जान्छौँ, भले त्यसमा अलिक बढी हड्डी पर्ला, अलिकति बोसो बढी पर्ला, छाला बढी पर्ला, त्यो पृथक कुरा हो। तर न्यायालयमा पुगेपछि पुरा मुद्दा हारेर स्वाहा भएको छ, लगानी पनि स्वाहा भएको छ। यस्तो लगानी स्वाहा भइसकेपछि रिजल्ट पनि त आउनुपर्ने हो नि, रिजल्ट ओरिएन्टेड लगानी हुनुपर्ने हो नि, किन यस्तो हुन्छ त?
यो चाहिँ लगानी रिजल्ट ओरिएन्टेड र लगानी भन्ने कुरा पनि चाहिँ यहाँनेरि चाहिँ त्यस्तो पनि हुँदैन। कहिलेकाहीँ हामीले के कुरालाई महसुस गर्नुपर्छ भनेदेखि सबै एउटा न न्यायालयबाट फैसला हुँदाखेरि एउटा पक्षको हित अर्को पक्षको अहित भएको पक्कै पनि हामीले महसुस गर्ने अवस्था त रहला। तर के हो भन्दाखेरि मैले हार्नु भनेको मैले अन्याय गरेको रहेछु र मैले हारेँ भन्ने कुराको चाहिँ महसुस हो कि हुनुपर्छ, त्यस्तो कुरा चाहिँ हो। त्यो उसले चाहिँ हार्यो अनि हारे पछि उसले गरेको लगानी चाहिँ उठ्नु पर्थ्यो, हार्नै हुँदैन थियो। अदालतमा दुई पक्ष भएर मुद्दा गरेपछि एक पक्षले जित्नु र एक पक्षले हार्नु त यो स्वाभाविक कुरा हो। तर यसभित्रको कडी कुरा चाहिँ के हो भन्दाखेरि जसले मुद्दा हार्दैछ उसले न्यायिक अन्यायपूर्ण काम गरेको थियो र उसले हार्यो, जसले मुद्दा जित्दैछ उसले आफ्नो न्यायिक मागहरू स्थापना गर्यो भनेर हामीले यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ। र अब कहिलेकाहीँ यात्रा गरिरहँदाखेरि लागेको खर्चलाई चाहिँ हामीले त्यसमा असुल उपर हुनु पर्दैन भनेर यसरी हामीले चाहिँ जोड्न चाहिँ यो चाहिँ मिल्दैन। हामीले प्रक्रियामा आउनुपर्छ, किनभने हामी विधिको शासन मान्ने भएको कारणले गर्दाखेरि न्यायिक सर्वोच्चताका लागि विधिको शासनका लागि हामीहरूले त्यो खर्च गर्नुपर्ने अवस्था रहन्छ र त्यो खर्च गरिन्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न झापा बारका पूर्व सचिव हेमकला कट्टेल हुनुहुन्छ। सचिवज्यू, जस्तो यहाँले अघि त्यो कुरा गरिरहँदाखेरि एउटा कानुन व्यवसायी त्यसमध्ये पनि वरिष्ठ अधिवक्ताले चाहिँ आफ्नो प्रतिपक्षीलाई जो मुद्दाको उहाँ एक साइडबाट बोल्दै हुनुहुन्छ, अर्को साइडको पक्षलाई चाहिँ उहाँले चाहिँ भन्दै हुनुहुन्छ कि त मुद्दा हार्छस्, न मुद्दा नगर, यो काम नगर, त अब जेल जान्छस्, यो गरेको ह्यारेसमेन्ट गर्ने गरेको त्यो यो चाहिँ नैतिक चरित्रभित्र पर्छ?
अब यो हजुरले सोधेको प्रश्न कहाँको प्रसङ्गमा कसरी यहाँले मलाई सोध्नुभयो यो विषयमा त मलाई जानकारी छैन। तर के हो भन्दाखेरि कुनै पनि कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताले गर्नुहोस् अथवा अधिवक्ताले गर्नुहोस् अथवा अभिवक्ताले नै गर्नुहोस्, कुनै पनि कानुन व्यवसायीले दोस्रो पक्षलाई हेरेस्ट गर्ने गरी कुनै पनि व्यवहार गर्न मिल्दैन। त्यसमा पनि अदालतभित्र हामी क्रियाकलापमा जाँदा गइरहँदाखेरि त हामीले सबै व्यक्तिहरूलाई समान ढङ्गले सम्मानपूर्वक ढङ्गले चाहिँ हामीले व्यवहार गर्नुपर्ने हुन्छ। र कानुन व्यवसायीले विपक्ष हामीले त हामीसँग त कतिसम्म एउटा मानवताको आवश्यकता छ भने विपक्षी हो ऊ भन्ने कुरो चाहिँ हामीलाई थाहा छ। तर उसलाई हामीले मानवीय सहायता गर्नुपर्ने अवस्था छ भने चाहिँ मुद्दामा तातुई फरक नपर्ने गरी मुद्दामा निर्णयमा फरक नपर्ने गरी अन्य हिसाबले एउटा मानवीय सहायता गर्नु पर्यो भने पनि हामीले मानवीय सहायता चाहिँ गर्नु चुक्नु हुँदैन। तर कानुनी सहायता चाहिँ हामीले विपक्षीलाई गर्न पाउँदैनौँ, तर मानवीय सहायता चाहिँ हामीले गर्नुपर्छ भने त त्यो हेरेस्ट गर्नु हुने भन्ने कुरा त यो प्रश्न नै उठ्दैन। यदि कुनै कानुन व्यवसायीले यसरी हेरेस्ट गरिरहनु भएको छ भने यस्तो खालको कुनै सूचना यहाँहरूमा छ भने झापाबारले विगत 8-9 वर्षदेखि झापाबारमा एउटा सूचना पेटी राखेको छ, सूचना राखेको छ र त्यो सूचना पेटीमा आफ्नो नाम उल्लेख गरेर आफूलाई कुन कानुन व्यवसायीले कस्तो खालको हेरेस्टमेन्ट गरिरहनु भएको छ, कहाँबाट उहाँलाई अन्याय परिरहेको छ अथवा कानुन व्यवसायीले आफ्नो आचरण विरुद्धको के गतिविधि र काम गरिरहनु भएको छ त्यो कुराको सम्पूर्ण सूचना दिएर बारलाई सूचना दिनुभयो भनेदेखि बारले राखेर छलफल गराउने र कानुन व्यवसायलाई सचेत गराउने स्थानीय बारले गर्ने एउटा कारण छ भनेदेखि उहाँले गरेको काम त्यो चाहिँ त्यस्तो चाहिँ कानुन व्यवसायको आचार संहिता भन्दा विपरीत गरिएको हो भनेदेखि यस विरुद्धमा चाहिँ नेपाल बार काउन्सिलमा उजुरी पनि लाग्ने गर्छ र नेपाल बार काउन्सिलले चाहिँ यी उजुरीहरूलाई चाहिँ एउटा मुद्दाको प्रक्रियामा लगेर सुनवाई गर्ने गरेको पनि छ र त्यसरी नैतिकता विरुद्ध अथवा हाम्रो चाहिँ बारको आफ्नो चाहिँ आचार संहिता भन्दा बाहिर गएर कुनै कानुन व्यवसायीले काम गरिरहनु भएको छ भनेदेखि त्यस्ता कानुन व्यवसायीले त्यस्तो कार्य गरेको ठहरिएमा उहाँहरूको चाहिँ लाइसेन्स नै चाहिँ जफत गरिने लाइसेन्स नै खारेज गरिने सम्मको घटनाहरू पनि भइरहेको छ र धेरै कानुन व्यवसायीहरूको लाइसेन्स चाहिँ जफत गरिएको अवस्था पनि खारेज गरिएको अवस्था पनि रहेको छ। म यो यहाँहरूलाई जानकारी गराउँछु र झापाबारले एउटा सुनौलो चाहिँ काम गरिरहेको के छ त भन्दा त्यस्ता खालका क्रियाकलापहरू छन् भने हामीलाई सूचना गरिदिनुपर्छ, बारलाई सूचना गरिदिनुपर्छ। यो चाहिँ सम्पूर्ण जनताहरूको पनि जिम्मेवारी हो, म यो जनताहरूलाई यो जिम्मेवारी जाओस् भन्ने कुरा पनि अनुरोध गर्न चाहन्छु।
जस्तो झापाली कानुन व्यवसायहरू नैतिक आचरणमा कति शुद्ध छन् यहाँको बुझाइ के छ?
झापाली कानुन व्यवसायीहरू नैतिक आचरणमा कति शुद्ध छन् भन्ने कुरामा त हामी यही छ भनेर त म कसरी भनौँ र यो मैले पनि भन्न नसक्ने कुरा हो। तर हामीले यो विषयमा हाम्रो इतिहास कोट्याएरै हेर्नुपर्ने हुन्छ। नेपालकै कानुन व्यवसायको इतिहासमा झापाका कानुन व्यवसायहरू नेपाल बार एसोसिएसनको स्थापना 2013 सालको पुस 7 गते नेपाल बारको स्थापना भयो र झापा बारमा 2022 साल पुसको 7 गते झापा बारको स्थापना भएको हो। 2022 सालदेखि निरन्तर रूपमा झापा बारले संगठित रूपमा आफ्ना काम र क्रियाकलापहरूलाई अगाडि बढाएर लिएर आइरहेको छ र झापा बारमा तत्कालीन अवस्थामा रहनुभएका हाम्रा अग्रज कानुन व्यवसायी वाचस्पति उपाध्याय निरौला, शारदा प्रसाद उपाध्याय नेउपाने, मोहन प्रसाद नेउपाने, हर्कबहादुर थापा जस्ता चारजना हाम्रा अग्रज कानुन व्यवसायीहरूले झापा बारको स्थापना गर्नुभएको थियो 2022 सालमा र उहाँहरूले यसलाई स्थापना गरिसकेपछि यसले संगठित रूप चाहिँ धारण गर्यो र यसरी यसले संगठित रूप धारण गरिसकिसके पछाडि झापा बारका कानुन व्यवसायीहरूले चाहिँ जनताहरूसँग ठाडो सम्पर्कमा रहनका लागि जनताहरूको बीचमा जाने र कानुनी शिक्षा कार्यक्रमहरू सञ्चालन गर्ने गर्नुभएको थियो। पारालिगल सेवाका कार्यक्रमहरू उहाँहरूले सञ्चालन गर्नुभएको थियो र न्यायिक क्षेत्रमा आएका विभिन्न विचलनहरूलाई अन्त्य गर्नका लागि नरेश कुमार वर्मा लीला उदासी लगायतका चाहिँ हाम्रा अग्रज कानुन व्यवसायीहरू लीला सापकोटा, कृष्ण सिटौला होइन, यस्तै गरेर कुलबहादुर विष्ट, शारद प्रसाद उपाध्याय नेउपाने जस्ता यी हाम्रा अग्रज कानुन व्यवसायीहरूले झापाली कानुन व्यवसायीहरू चरित्रवान नैतिकवान छन् र झापाको कानुन व्यवसाय एउटा चाहिँ स्वस्थ र स्वतन्त्र छ भन्ने कुराको चाहिँ एउटा पुष्टि उहाँहरूले गर्नुभएको थियो र नेपालकै कानुन व्यवसायीको जगतमा हामीहरू पहिलो नाम नरेश कुमार वर्मालाई लीला उदासीलाई हामीहरू लिन्छौँ र उहाँहरू हाम्रो चाहिँ एउटा हाम्रा मान्यता हुनुहुन्छ, उहाँहरू हाम्रा अग्रजहरू हुनुहुन्छ र उहाँहरू हाम्रा चाहिँ एउटा नैतिक चाहिँ शिक्षकहरूको रूपमा उहाँहरूले जुन मर्यादित पेसा र व्यवसाय गर्नुभयो यो झापाको सन्दर्भमा मात्रै नभएर सिङ्गो चाहिँ नेपालकै सन्दर्भमा अनुकरणीय व्यवसाय थियो र पछिल्ला दिनहरूमा पनि केही कानुन व्यवसायीहरू जसले उहाँहरूसँगबाट नै यो चाहिँ कानुन व्यवसायको चाहिँ सिपहरू सिक्ने अवसर प्राप्त गर्नुभयो। त्यस्ता कानुन व्यवसायीहरू अहिले पनि हुनुहुन्छ र उहाँहरूले निरन्तर रूपमा यो सिङ्गो समाजमा भएका विचलनहरूलाई बाट सबै त अब एकैचोटि चाहिँ सक्षम हुने स्थिति त नहोला, तर सिङ्गो समाजमा विचलन आइरहँदाखेरि पनि धेरै कानुन व्यवसायीहरू चाहिँ अहिले पनि नैतिकवान हुनुहुन्छ, चरित्रवान हुनुहुन्छ र जन आस्था बढाउनका लागि स्वतन्त्र न्यायपालिका स्थापना गर्नका लागि सक्षम न्यायपालिकाबाट चाहिँ जुन न्यायिक निरूपण हुँदाखेरि सक्षमताका आधारमा हुने गरी र निष्पक्ष चाहिँ न्याय सम्पादन गर्नका लागि चाहिँ उहाँहरूले खेल्नुभएको जुन भूमिका छ, जापानी कानुन व्यवसायीहरूले खेल्ने भूमिका छ, यो नेपालकै लागि उदाहरणीय भएकोले गर्दाखेरि हामी अहिले पनि नेपालकै कानुन व्यवसायीहरूको एउटा चाहिँ पूर्वको उज्यालो व्यवसाय गर्ने चाहिँ व्यवसायीको रूपमा रहेका पनि छौँ र यसलाई निरन्तरता दिने कुरामा हामी कटिबद्ध पनि छौँ।
अहिले हामी रेडियो भिजन 91.6 मेगाहर्ज कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न झापा बारका पूर्व सचिव हेमकला कटेल हुनुहुन्छ। हेमकलाजी, जस्तो नेपाल बारको स्थापना दिवस चाहिँ तपाईँहरू कसरी मनाउनुहुन्छ?
हामी नेपाल बारको स्थापना दिवस चाहिँ विभिन्न ढङ्गले हामीहरूले चाहिँ मनाउने गरेका छौँ। खास गरेर नेपाल बार भनेकै के हो भन्ने कुरामा म यहाँसँग अलिकति छलफल गर्न चाहन्छु। नेपाल बारका मुख्य गरेर चारवटा मोटो रहेका छन्, उद्देश्यहरू रहेका छन्। यसमा स्वतन्त्र र सक्षम न्यायपालिका यसको मुख्य विषय हो भने विधिको शासनलाई सबैले मान्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। लोकतन्त्र र मानव अधिकारका पक्षधर रहेर कानुन व्यवसायीको हक हितको संरक्षण गर्दै हाम्रो संस्था अघि बढिरहेको अवस्था रह्यो। यसकारणले नेपाल बार एसोसिएसनले यिनै चारवटा मुख्य मोटोहरूभित्र रहेर स्थापना दिवस मनाउने गरेको छ र विभिन्न कार्यक्रमहरू हामीहरू गर्ने गर्छौँ र त्यस्ता विभिन्न कार्यक्रमहरू गर्ने गर्दा यो पछिल्लो चरणमा हामीले चाहिँ बारको स्थापना दिवस मनाइरहँदाखेरि हामी कानुन व्यवसायीहरूले अन्तर्हृदयबाट शुद्धतालाई हामीले चाहिँ के भन्छ भने उजागर गर्दै लैजानुपर्छ वा हामीले काम गरिरहँदा गल्ती गरिरहेका छौँ कि यसलाई हामीले आलोचना पनि गर्न आफूले आफ्नो के भन्छ स्व अध्ययन गरौँ, आफूलाई आफैले अध्ययन पनि गरौँ र हामी आफैले कानुन व्यवसायलाई शुद्धता गर्नका लागि सबैभन्दा पहिले कानुन व्यवसाय नै शुद्ध हुनुपर्छ भनेर झापाले चाहिँ यो चाहिँ कानुन व्यवसायको आचार संहितामाथिका छलफल गोष्ठी हिजो के थियो आज के थियो भोलि के हुनुपर्छ भन्ने विषयहरूमा डिस्कसनहरूका कार्यक्रमहरू जस्ता कार्यक्रमहरू हामीले झापामा गर्दै गरेका छौँ भने देशभरिका कानुन व्यवसायीहरूले कानुन व्यवसायकै क्षेत्रमा हुने गरेका नकारात्मक गतिविधिहरूलाई चाहिँ अन्त्य गर्दै सकारात्मक गतिविधिहरू भित्र्याउनका लागि र नेपाली समाजलाई एउटा सही न्याय सम्पादन गर्नका लागि अग्रणी भूमिका निर्वाह गर्न के कस्ता कामहरू गर्न सकिन्छ भन्ने विषयमा विविध छलफलहरू क्रिया र गोष्ठी जस्ता विविध कार्यक्रमहरू गरेर नै हामीले यो कार्यक्रम चाहिँ मनाउने गरेका छौँ।
अहिले हामी रेडियो भिजन 91.6 मेगाहर्ज कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न झापा बारका पूर्व सचिव हेमकला कटेल हुनुहुन्छ। पूर्व सचिवज्यू, जस्तो आस्थाको केन्द्र मानिएको अदालत अहिले बेन्चप्रति चाहिँ जनताको आस्था घट्दै गइरहेको जस्तो बुझिन्छ र बारको भूमिका यो आस्था घट्न नदिनको लागि बारको भूमिका चाहिँ देखिएको छैन नि किन?
धन्यवाद दाइ, यो अत्यन्तै समस्यामय कुरा चाहिँ यहाँले गरिदिनु भयो र नेपालको सन्दर्भमा यो पछिल्लो चरणमा चाहिँ अदालतको भूमिका अलिक कमजोर भएको हो कि, अदालतमा चाहिँ एउटा चाहिँ राजनीतिक हस्तक्षेप बढेको पनि हो कि, न्यायाधीशहरूलाई विचलित गराउने काम पनि गरिएको हो कि, कर्मचारीहरूमा चाहिँ एउटा भन्छ नि अब भ्रष्टाचारका विभिन्न कुराहरूमा कर्मचारीहरू पनि मुसिनु भएको हो कि, न्यायलाई चाहिँ पैसाले किन्न पाइन्छ भन्ने खालको एउटा चाहिँ सामाजिक रूपमा चाहिँ यस्तो प्रचारबाजीहरू पनि भएको जस्तो हामीले चाहिँ महसुस गर्यौँ र बिचौलियाहरूको चाहिँ अदालतभित्र बिचौलियाहरूको प्रवेश भएको कुरालाई पनि चाहिँ हामीले चाहिँ सूचनामा पाएको अवस्था छ। यो चाहिँ जनतासँग सर्वविधितै भएको हुँदाखेरि मैले यसलाई यहाँ पनि भन्नुपर्ने हुन्छ। त्यसकारणले यस्ता खालका गतिविधिहरू अदालतभित्र भइरहँदाखेरि झापा बारले चाहिँ अथवा नेपाल बार चाहिँ चुप्प लागेर बसेन र विगत 2078 सालको कार्तिकको 28 गतेबाट नेपाल बार एसोसिएसनको आह्वानमा अदालतभित्र भएको ढिला सुस्तीदेखि लगायतका विभिन्न कुराहरूलाई आधार मान्दै न्यायपालिका भित्रको विकृति, विसङ्गति, बिचौलियाहरूको प्रवेश, भ्रष्टाचारलाई बढाइरहेको, भ्रष्टाचार बढिरहेको अवस्था, न्यायपालिकामा शुद्धताको कमी भइराखेको र जनआस्था घटिरहेको एउटा अवस्थालाई अवगत गर्दै अनुभूत गर्दै नेपाल बारले निर्णय गरिकनै चाहिँ एउटा आन्दोलन गर्यौँ हामीले। यो 109 दिन लामो आन्दोलन गरेको थियो र यो 109 दिन चाहिँ देशैभरिका कानुन व्यवसायहरूले भौतिक उपस्थितिमा कालो पट्टी बाँधेर चाहिँ केही दिनको केही घन्टा समय चाहिँ कालो पट्टी बाँधेर कामै रोक्यौँ हामीले होइन। यस पछाडि चाहिँ कति अवस्थाहरूमा चाहिँ हामीले विभिन्न ठाउँहरूमा गएर कानुन व्यवसायीहरूकै बिचमा छलफल कार्यक्रम, अदालत बिचमा पनि छलफल कार्यक्रमहरूको हामीले आयोजना गर्यौँ। किन यस्तो भइरहेको छ भन्ने कुराहरूलाई हामीले पर्गेल्नका लागि, यसलाई बाहिर निकाल्नका लागि, जनआस्था विकास गर्न अब के गर्नुपर्छ भन्नका लागि एकदमै सिरियस भएर नेपाल बारले कार्यक्रमहरू सञ्चालन गर्यो र यो 109 दिनसम्म चाहिँ यिनै विकृति र विसङ्गतिहरूका विरुद्धमा नेपाल बारले चलाएको यो आन्दोलन इतिहासको सुनौलो अक्षरले लेखिनेछ र नेपालको न्याय सम्पादनमा नेपाल बारको भूमिका यही कुराले चाहिँ उजागर गरेर आएको अवस्था छ। र कानुन व्यवसायीहरू चुप लागेर बस्दैनन्, अदालतभित्र जे मन पर्यो त्यही गर्नुपर्छ, न्याय किन्न पाइन्छ, न्यायभित्र जस्तासुकै, न्यायपालिकाभित्र जस्तासुकै विकृति र बिचौलियाहरू पनि प्रवेश गर्न पाइन्छ भन्ने कुराको अन्त्य गर्दै नेपाल बारले चाहिँ आन्दोलन गरेको थियो र त्यो आन्दोलनपछि केही विषयहरूमा हामीले उपलब्धि पनि प्राप्त गरेका छौँ। हामीले के उपलब्धिहरू चाहिँ हामीले प्राप्त गर्यौँ त भन्दाखेरि न्यायालयमा न्यायाधीश कुन न्यायाधीश रोज्ने भनेर चाहिँ पक्षले न्यायाधीश रोज्ने चलन परिपाटी विकसित भइसकेको थियो र त्यो कुरालाई अन्त्य गर्नको लागि गोला प्रणालीलाई चाहिँ स्थापना गर्न सक्षम भइयो। त्यो आन्दोलनपछि चाहिँ अहिले सबै देशभरिका न्यायालयहरूमा गोला प्रणालीबाट मात्रै मुद्दाहरूको विभाजन गरिन्छ र त्यो गोला प्रणाली पनि तपाईँको आजको आजै गरिन्छ र अहिले जब आजको कार्य सम्पादन गर्नको लागि माननीय न्यायाधीशहरू न्यायाधीशज्यूहरू चाहिँ आफ्नो च्याम्बरमा आउनुहुन्छ र च्याम्बरमा आइसके पछाडि मात्रै त्यो गोला चाहिँ गरिन्छ। त्यस कारणले के हुन्छ भन्दाखेरि त्यो गोला प्रणाली लागू गरिसके पछाडि कसका भागमा कुन मुद्दा पर्छ भन्ने कुरो कसैलाई पनि थाहा हुँदैन र आफ्ना भागमा परेको मुद्दा आफूले काम गर्नुपर्छ भन्ने कुरामा न्यायाधीश ज्यूहरूले पनि त्यो गर्नुहुन्छ भने वकिल र अरू बिचौलियाहरूले प्रवेश गर्न पाउँदैनन् र यसमा हामीले चाहिँ उपलब्धि प्राप्त गरेका छौँ। यसै गरेर पेशी तोक्दा कहिलेको पेशी तोक्ने त त्यो चाहिँ कर्मचारीको हातमा हुन्थ्यो नि। हिजो पेशी तोक्दाखेरि कर्मचारीलाई इच्छा लाग्यो भने, कर्मचारीलाई प्रभावित गर्न सक्यौँ भने हामीहरू 2-3 महिना पछाडिको पेशी तोकिदिने, को कसको सिरियस केस हो कसको सिरियस केस होइन भन्ने विषयमा चाहिँ अब कर्मचारीले निर्णय गर्ने, एउटा व्यक्तिको इच्छा अनुसार गर्ने, अनि पक्षको रिक्वेस्टमा गर्ने अथवा शक्तिशाली व्यक्तिको रिक्वेस्टमा चाहिँ यो काम गर्ने पनि भएको कारणले गर्दाखेरि यो चाहिँ अलिकति अप्ठ्यारो अवस्था थियो। र अब अहिले चाहिँ यो आन्दोलन पछि हामीले के प्राप्त गरेका छौँ अदालतमा भनेदेखि, पेशी तोक्दाखेरि अटोमेसन को आधारमा चाहिँ पेशी तोकिन्छ, अटोमेटिक रूपमा इन्टरनेटबाट पेशी तोकिन्छ। यसमा चाहिँ कोही पनि व्यक्तिको इच्छा अनुसार आज म पेशी राख्छु, आज राख्दिन, भोलि राख्छु, पर्सि राख्दिन, यसरी चाहिँ कुनै दिन तोक्न उसले पाउँदैन र उसको चाहिँ जुन त्यसको पक्ष विपक्षको नाम लेखेर दिइसकेपछि सिस्टमबाट नै उहाँको पेशी कुन दिन पर्छ सिस्टमले नै दिने भइसकेपछि यो कसैलाई पनि थाहा हुँदैन। यसकारणले अहिले त पेशी यति फास्ट भएका छन् कि माधव दाई यति फास्ट हुन्छन् हामी आफै पनि त्यो चाहिँ अहिले पेशी आज पेशी गर्यो कस्ता ठुल्ठुला मुद्दाहरू छन्, अब आजको पेशी चाहिँ अब 1 हप्ता 15 दिन 22 दिन भन्दा धेरै ढिलो चाहिँ पेशी नै हुँदै हुँदैनन्, यति छिटो पेशी हुने गरेका छन्। त्यसो भइसकेपछि यो चाहिँ छिटो न्याय सम्पादन हुने कार्यमा यसले चाहिँ ठुलो चाहिँ महत्त्व राखेको अवस्था छ। र अरू धेरै कुराहरू चाहिँ के छ भने, अनावश्यक रूपमा पक्षको पनि एउटा आफ्नो हुन्छ नि आफ्नो इन्ट्रेस्टको आधारमा पक्ष अदालत प्रवेश गरिरहेको पनि हुन्छ कतिपय केसहरूमा, र त्यस्ता पक्षहरूले चाहिँ कानुन व्यवसायीहरूलाई पनि प्रयोग गरेर, कर्मचारीहरूलाई पनि प्रयोग गरेर, आफ्नो शक्तिको प्रयोग गरेर भनौँ न, यस्ता विभिन्न खालका चाहिँ शक्तिहरू प्रयोग गरेर उसले चाहिँ पेशीहरू हटाउने, पटक पटक पेशीहरू हटाउने र मान्छेलाई विपक्षीलाई दुःख दिने गरेका चलनहरू पनि थिए। यो विगतमा यस्ता खालका चलनहरू थिए र यी विगतमा भएका चलनहरूलाई अहिले चाहिँ अन्त्य गर्दै लगेको छ र पेशीहरू पनि त्यसरी बिना कारण पेशी स्थगित गर्न नपाउने गरी व्यवस्थाहरू पनि भएका छन्। र न्यायपालिका माथिको हस्तक्षेपको अन्त्य, सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ न्यायपालिका माथिको राजनैतिक हस्तक्षेपको अन्त्यको पक्षमा नेपाल बार एसोसिएसन आज पनि डटेर लागिरहेको छ र यो नेपाल बारको निरन्तर लागिरहने एउटा चाहिँ प्रण गरेको छ नेपाल बारले।
यहाँले भन्नु भन्नुभयो नि अब गोला प्रथाबाट गर्ने हुँदाखेरि चाहिँ अब हरेक दिन पृथक पृथक न्यायाधीशलाई चाहिँ त्यो एउटै मुद्दा सर्दै जाने हुँदा त सबै मुद्दाहरू त परिबाजी गरिसकेका हुँदैन न्यायाधीशले, अनि उसले चाहिँ फेरि मुद्दा पढ्न उसलाई समय लाग्ला, उसले ठिक निष्कर्ष निकाल्न समय लाग्ला, अनि यस्तो भएछ मुद्दाको त लिङ्गरिङ हुँदै जाने भयो नि त, लोमिँदै जाने भयो नि त, होइन?
यो चाहिँ धन्यवाद छ माधव दाइ, यो एकदम राम्रो क्वेसन यहाँले गरिदिनु भएको छ। यस्ता यो कुरा चाहिँ अफवाहको रूपमा पहिले पनि नआएको चाहिँ होइन, यो आएको थियो। यसले चाहिँ हामीलाई दिग्भ्रमित पनि गरिरहेको थियो कि हिजोदेखि जुन बेन्चबाट जुन माननीय न्यायाधीशज्यूले जुन केस हेरिरहनु भएको थियो त्यो केस चाहिँ उहाँले पछि हेर्न पाउनु भएन भनेदेखि उहाँलाई पढ्ने समय दिनुपर्छ, दिन समय पुगेन भने कसरी न्याय सम्पादन हुन सक्छ, यस्ता खालका क्वेसनहरू चाहिँ पहिले नउठेका होइनन्। तर यो चाहिँ कुरो के हो भन्दाखेरि त्यसरी माननीय न्यायाधीशज्यूहरूकै सहयोगका लागि मुद्दाको चिरफार गर्नका लागि नै पेशी हुने हो नि त। यहाँ चाहिँ मुद्दाको फाइल खोलिन्छ, माननीय न्यायाधीश बेन्चमा बस्नुहुन्छ, कानुन दुई पक्षका कानुन व्यवसायीहरू आउनुहुन्छ र त्यहाँभित्रका वास्तविकता के छन् भन्ने कुरा कानुन व्यवसायीहरूले नै चाहिँ अदालत समक्ष पेश गर्नुहुन्छ। त्यहाँ प्रमाणहरू कानुन व्यवसायीहरूले उजागर गरिदिनुहुन्छ। कानुन व्यवसायीहरूको भूमिका नै यहीँनेरि, र त्यस कारणले चाहिँ माननीय न्यायाधीशहरूलाई त यो गर्ने कुरामा अध्ययन गर्ने कुरामा कुनै अप्ठ्यारो नै हुँदैन।
तर कतिपय फैसला गर्दाखेरि न्यायाधीशले चाहिँ कानुन व्यवसायहरूको उपस्थिति बेगर नै मुद्दा किनार ल्याइदिनु भएको छ।
यो चाहिँ अब सबै मुद्दाहरूमा त्यस्तो गर्न पाइने अवस्था पनि छैन। फौजदारी मुद्दाहरूमा खास गरेर बाल बालिकाहरू रहेको केसमा त कुनै हालतमा कानुन व्यवसायीको उपस्थिति नभइकन चाहिँ गर्नै पाइँदैन। अब केही अवस्थाहरूमा चाहिँ कानुन व्यवसायीको उपस्थिति भएन, खास गरेर देवानी मुद्दाको सन्दर्भमा भनेदेखि यस्तो चाहिँ गर्ने गरिन्छ। यसमा चाहिँ अब दुई पक्षको उहाँ पक्षहरूको अवस्था पनि हुन्छ, पक्षहरूले पनि कानुन व्यवसाय राख्दै राख्दिनँ म भन्दाखेरि पक्षलाई पनि त्यहाँ बोल्न दिइन्छ नि, मेरो कुरा यस्तो हो भनेर पक्षले पनि आफ्नो कुरा राख्न पाउनुहुन्छ। र पक्षको चाहिँ अर्को वारिस हामीले राखेका हुन्छौँ, वारिसले पनि आफ्ना कुराहरू चाहिँ राख्न पाउनुहुन्छ। त्यहाँ हामीले चाहिँ बोल्नै नपाउने भन्ने अवस्था पनि यस्तो चाहिँ होइन। त्यस कारणले त्यहाँ के हो त भन्दाखेरि कुनै कुनै मुद्दाहरूमा मात्र यस्तो हुन्छ, सबै मुद्दाहरूमा कानुन व्यवसाय नराखिकन चाहिँ मुद्दाको फैसला भएको हुँदैन।
एउटा कुरा राख्न खोजेँ, जस्तो तपाईँले अघि भनिरहँदाखेरि चाहिँ राजनीतिक हस्तक्षेपबाट न्यायालयलाई बचाउने भन्ने कुरा त्यसको लागि पनि बार चाहिँ विभिन्न समयमा मोमेन्ट गरिरहेछ भन्ने कुरा गर्नुभयो होइन, तर बारले नै राजनीति गरिरहेको अवस्था पनि छ नि त। जस्तो हाम्रो नेपालकै इतिहासको कुरा गर्ने हो भने तपाईँको दुईजना प्रधान न्यायाधीशहरूलाई अभियोग लाग्दाखेरि चाहिँ राज्यले अभियोग लगाउँदाखेरि बार त ठ्याक्कै दुई ठाउँमा विभाजित भएको थियो, एउटाको पक्ष लिने विज्ञप्ति नै जारी नगर्ने, अर्को विज्ञप्ति जारी गर्नुपर्छ भन्ने, त्यहाँभित्र राजनीति भएन र?
अब कहिलेकाहीँ इतिहासमा कतिवटा घटनाहरू घटिरहेका छन्, कतिपय घटनाहरू घटेका छन् र कुनै घटना दुःखद घटनाहरू घट्यो भने ती दुःखद घटनाहरूलाई सधैँभरि उदाहरणको रूपमा लिन मिल्छ र?
उदाहरण चाहिँ लिन मिल्छ तर
त्यसै गरेर धन्यवाद, त्यस्ता दुःखद कतिपय अवस्थामा बार विभाजन हुनु र एउटै विषयमा बारले विभाजित भएर चाहिँ धारणा दिनु गलत कुरा थियो, यसलाई गलतै हामीले भन्नुपर्छ। र इतिहासमा त्यस्ता केही गलत कमी कमजोरीहरू भयो भने तिनीहरूलाई अब सक्षम अब हामीले चाहिँ सुधार्दै अघि बढाउने कुरा हो।
त्यो चाहिँ तपाईँहरूले बारमा चाहिँ प्रतिवेदन जारी गर्नुभएको छैन नि त, हिजो त आफ्नो आफ्नो ढङ्गले हैसियत देखाउनु भयो, त्यही चाहिँ चुपचाप बस्नुभयो, प्रतिवेदन देखिएन। यस्ता बार दिवसहरूमा त यस्ता कुरा प्रतिवेदन गर्नुपर्ने हो नि, के गर्नु?
यस्ता विविध विषयहरूमा हामी प्रतिबद्धता जाहेर गरिरहेका छौँ र प्रतिबद्धता जाहेर गरेका छौँ र कानुन व्यवसायीले आफूले आफ्नो कानुन व्यवसाय सञ्चालन गर्दाखेरि सक्षमताका आधारमा अध्ययनशील बन्नुपर्छ, उसले आफूलाई अध्ययनशील बनाउनु पर्छ, उसले चाहिँ आफूलाई निरन्तर रूपमा क्रियाशील गराउनुपर्छ, खोज र अनुसन्धानमा आधारित कानुन व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने कुरामा हामीले अहिले जोड दिइरहेका छौँ र नैतिकतामा आधारित कानुन व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने कुरा छ। र हाम्रो कानुन व्यवसायीहरूको चाहिँ एउटा आचार संहिता नै छ, आचार संहिता ऐन नै छ, र त्यो आचार संहिता ऐनलाई अक्षरश पालना गर्न नसक्ने कानुन व्यवसायीहरूलाई अब निरन्तर रूपमा बार काउन्सिलले चाहिँ उसले गरेका गलत क्रियाकलापहरूको अनुसन्धान गर्दै अभियोग लगाउँदै र उसलाई चाहिँ कुन सजाय दिनुपर्ने हो त्यो दिँदै अगाडि बढिरहेको पनि छ र अरू यसलाई तीव्र ढङ्गले अगाडि बढाएर लानुपर्ने बार काउन्सिलको जिम्मेवारी अरू थपिएको पनि अवस्था छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न झापा बारका पूर्व सचिव हेमकला कटेल हुनुहुन्छ। हेमकलाजी, अब एकदम अन्तिम चरणमा आइसकेका छौँ हामी, खास गरी झापाली कानुन व्यवसायहरूले गरेको उल्लेख्य काम के होला?
झापाली कानुन व्यवसायीहरूले गरेका उल्लेख्य कामहरू धेरै छन्, हामीले यही काम मात्रै झापाली कानुन व्यवसायीहरूले गरेका भनेर हामीले मैले भनेर अहिले ठ्याक्कै मैले यो छोटो समयमा यहाँलाई सबै कुरा त म भन्न सक्दिनँ, तर उल्लेख्य केही कामहरू भनिरहँदाखेरि जस्तै 2028-29 सालतिर झापा विद्रोह भएको थियो, त्यतिखेर धेरै व्यक्तिहरूलाई राजबन्दी बनाइएको थियो, राजबन्दीहरूका तर्फबाट कानुनी सहायता उपलब्ध गराउने कुरामा हाम्रा अग्रज कानुन व्यवसायीहरूले आफूले पैदल यात्रा गरेर इलाम धनकुटामा गएर अपिलमा गएर उहाँहरूले मुद्दा लडिदिनु भएको, निशुल्क रूपमा कानुन सहायता गरिदिनु भएको, यस्तै गरेर गाउँ गाउँमा गएर कानुनी साक्षरताको क्लासहरू लिने, निशुल्क रूपमा कानुनी साक्षरताहरू गराउने, राज्यलाई यसरी सहयोग गर्ने कुराहरू रहे। यस्तै गरेर पारालिगल सेवा, जनताहरूलाई अर्धदक्ष कानुनी सहायकको रूपमा उहाँहरूलाई विकास गर्नका लागि विभिन्न सेवाहरू प्रदान गर्दै आएको अवस्थाहरू रह्यो, र महिला र बाल बालिकाहरू सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरियो, र बाल बालिका र महिलाहरूका लागि निशुल्क कानुनी सहायताकै व्यवस्थाहरू गरेका थियौँ। हामीले यो 63-64 सालसम्म निशुल्क कानुनी सहायताको कार्यक्रम नै गरेका थियौँ हामीहरूले। यी महत्वपूर्ण कुराहरू छन्। एकातिर कानुनी पेसामा गरिएका हुन् यी महत्वपूर्ण कुरा भने 2046 आन्दोलन हुने हुनुभन्दा अगाडि सबैभन्दा पहिले सार्वजनिक ढङ्गबाट घोषणा गरेर नेपालमा अब पञ्चायती व्यवस्थाको अन्त्य र बौद्धल्य व्यवस्थाको स्थापना गर्नका लागि गर्नुपर्ने आवश्यकता छ, र पञ्चायती व्यवस्थाको अन्त्यका निमित्त जनताहरूलाई एकजुट हुनका लागि सबैभन्दा पहिले नेपाल बारको 14 राष्ट्रिय सम्मेलनबाट चाहिँ नेपाल बारले घोषणा नै गरेको, बहुदल प्राप्तिको माग गरेको थियो त्यतिखेर, र त्यो बन्द त्यो पञ्चायती व्यवस्थाको जर्जरतापूर्ण अवस्थामा कानुन व्यवसायीहरूले आफूलाई प्रवाह नगरिकन कानुन व्यवसायीहरूको सम्मेलनबाट नै यो घोषणा गर्नु भनेको यो सानो तिनो कुरा थिएन, यो अत्यन्तै महत्वपूर्ण कुरा थियो, र यो दीर्घकालीन दूरगामी असर गर्ने कुरा पनि थियो, र नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा चाहिँ इतिहासमा अग्रगामी निर्णय पनि थियो भनेर हामी ठोकुवा गर्न सक्छौँ नेपालकै सन्दर्भमा। र झापाली कानुन व्यवसायीहरूको सन्दर्भमा हामीहरूले कहिले पनि, हाम्रा अग्रजहरूले कहिले पनि नैतिक आचरणभित्र रहेर कानुन व्यवसाय गर्नुभयो, पुलिससँगको साँठगाँठ गर्न जानु भएन, पुलिस प्रशासनहरूमा गएर मुद्दामा साँठगाँठ गरेर मुद्दाको प्राप्ति गर्नु गलत कुरा हो, त्यस्ता कार्यलाई हामीले सधैँभरि निरुत्साहित गर्यौँ। न्यायपालिकाको मर्मलाई बुझेका न्यायाधीशहरूलाई अदालतमा प्रवेश गर्नुपर्छ, र त्यस्ता न्यायाधीशहरूको उपस्थिति हुनुपर्छ भन्ने कुरा पनि यो झापा बारको इथिक्समा, एक वर्षसम्म झापाली कानुन व्यवसायीहरूले कोही एकजना न्यायाधीशले चाहिँ न्याय निरूपणका सन्दर्भमा गरेको एउटा चाहिँ न्यायपालिका विरुद्धकै गरेको भन्नुपर्छ हामीले, एउटा चाहिँ गलत काम, त्यतिखेर चाहिँ एउटा पेपर थियो जुन पेपरलाई चाहिँ च्यातिएको थियो माननीयज्यूले भन्ने कुरा हामीले इतिहास पढेका छौँ, र त्यसरी एउटा बेन्चमा बसेको माननीयज्यूले त्यस्तो काम गरिसके पछाडि कानुन व्यवसायले बेन्च बहिष्कार गर्नुभयो, एक वर्षसम्म बेन्च बहिष्कार गरेर अनि नैतिक रूपमा कानुन व्यवसायी मात्र होइन न्यायाधीशले पनि आफ्नो नैतिक चरित्र र चाहिँ तपाईँको न्यायपालिकाको मर्म अनुसारको न्याय सम्पादन गर्नुपर्छ भन्ने पाठ झापाली कानुन व्यवसायीहरूले मात्रै दिन सकेका छन्। एक वर्ष लामो आन्दोलन कानुन व्यवसायीले गर्नु भनेको यो सामान्य कुरो थिएन दाइ, र अहिले नेपालकै इतिहासमा यो पहिलो थियो। यो हामी एकदमै भित्र आत्मादेखि यो खुलेर हाम्रो कुरा हामी राख्न सक्छौँ। यस्तै गरेर चाहिँ 2046 सालको आन्दोलनको बेला जुन बेलामा धेरै सङ्घ संस्थाहरू पनि थिएनन्, र त्यो धेरै सङ्घ संस्थाहरू नभएको बेलामा कानुन व्यवसायीहरू, पत्रकारहरू, समाजका अग्रज व्यक्तित्वहरू, समाजसेवीहरूलाई चाहिँ पञ्चायती व्यवस्थाले पक्राउ गरेको थियो, उहाँहरूलाई बन्दी बनाएर राखेको थियो, को चाहिँ बन्दी ककसलाई चाहिँ पक्राउ गरेको छ भनेर उहाँहरूको चाहिँ नाम किटान पनि गरिएको थिएन, सङ्ख्या पनि किटान गरिएको थिएन, र ककसलाई कसरी चाहिँ कहाँबाट पक्राउ ल्याइएको छ भन्ने कुनै ठेगाना पनि थिएन, र मूलत पक्राउ पुर्जी नदिकन चाहिँ मान्छेहरूलाई पक्राउ गर्ने जबरजस्त खालको प्रवृत्तिको विरुद्धमा नेपाल बार एसोसिएसनले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो, र त्यतिखेर चाहिँ अदालतभित्र धरना बस्ने कामहरू गरेको थियो होइन, यो चाहिँ अदालतभित्र नै बसेर भए पनि कालोपट्टी बाँध्ने कामहरू गरेको थियो, यो न्याय विरुद्धको कार्य हो भनेर भनिएको थियो, र कतिपय व्यक्तित्वहरूलाई छुटाउनका लागि चाहिँ हामीले चाहिँ खेलेको जुन महत्त्वपूर्ण भूमिका छ त्यो महत्त्वपूर्ण भूमिकालाई हामीले चाहिँ बिर्सिन सक्दैनौँ झापा बारको सन्दर्भमा। र अब हामीले अझै जनतासँग जोडिएको सरकार, जनतासँग सरोकार रहेको, जनतासँग जोडिएको भनेको माओवादी आन्दोलन ताका पनि केही प्रशासनले चाहिँ माओवादी कार्यकर्ताहरूको नाममा धेरै व्यक्तिहरूलाई धरपकड गर्ने, उनीहरूलाई बेपत्ता बनाउने कामहरू पनि गरेको थियो, र त्यस्तो अवस्थामा नेपाल बारले नेपाल पत्रकार महासङ्घसँग सहकार्य गर्दै, यो चाहिँ पत्रकार महासङ्घसँग भन्दा एक्लै नेपाल बारले मात्रै गरौँ भन्न चाहिँ मिल्दैन, तर के हो भने नेपाल बारले नेपाल पत्रकार महासंघ र विभिन्न पत्र पत्रिकाहरूसँग सहकार्य गर्दै चाहिँ हामीले कार्यक्रमहरू चलाएका थियौँ र जब मानव अधिकारका उल्लङ्घनका घटनाहरू घट्छन् त्यो चाहिँ सोझै झापा बारमा आएर चाहिँ ठोकिन्थे र झापा बारलाई एउटा जनताले आस्थाको बिन्दुको रूपमा लिनुभएको थियो र जनताले आस्थाको बिन्दुको रूपमा जसरी लिएर हामीहरूलाई यो सूचनाहरू उहाँहरूले दिनुहुन्थ्यो त्यो हामीले सूचना प्राप्त हुने बित्तिकै उहाँहरूको खोजबिन गर्ने उहाँहरूको अवस्था सार्वजनिक गराउनेदेखि लिएर विभिन्न कामहरूमा कानुनी रूपमा हुन्छ अथवा सञ्चार माध्यममा यसलाई प्रचार प्रसार गरेर हुन्छ कसरी हुन्छ त्यसको अवस्था अनुसार घटनाको एनालाइज गरिसकेपछि त्यसको उचित निर्णय गर्ने काम झापा बारले गरेको थियो र त्यो 2062-63 सालको आन्दोलनमा पनि महत्वपूर्ण निर्वाह चाहिँ भूमिका निर्वाह गरेकै कारणले गर्दाखेरि झापाका कानुन व्यवसायीहरू वास्तवमा झापाली जनताको आस्थाको प्रतीकको रूपमा रहनु भएको छ। छिटफुट कानुन व्यवसायीहरूले कानुन व्यवसाय गरिरहँदा आफ्नो आचरणको पालना नगरेर यदि त्यस्ता गलत कुनै क्रियाकलापहरू गरेको कुरा जनताहरू माझमा यो कुरा थाहा छ भनेदेखि थाहा पाउनु भएको छ भने त्यस्ता खालका घटनालाई सरासर नेपाल बार एसोसिएसन झापाको सूचना चाहिँ हाम्रो टोकरिरहेको छ। त्यो चाहिँ त्यो हाम्रो गुनासो पेटिकाभित्र चाहिँ त्यो ल्याएर हालिदिनु भयो भने हामी यसलाई हेर्ने पनि छौँ भन्ने कुरा पनि यहाँहरू समक्ष म राख्न चाहन्छु। यति यस विषयमा यति मात्रै कुरा गरौँ।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो। म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद दाई। मलाई यहाँले यो चाहिँ नेपाल बार एसोसिएसनको 69 र झापा बारको 59 स्थापना दिवसको अवसर पारेर यो कार्यक्रम सरोकारका लागि जुन एउटा चाहिँ सहभागी हुने एउटा अवसर यहाँले प्रदान गर्नुभयो यसका लागि म सिङ्गो रेडियो भिजन 91.6 को परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु र यहाँलाई व्यक्तिगत रूपमा यहाँलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्छु र सम्पूर्ण श्रोतागणप्रति म हार्दिक आभारी छु। धन्यवाद।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरोकारमा झापा बारका पूर्व सचिव हेमकला कटेलसँग कुराकानी गऱ्यौँ। वास्तवमै झापा बारले अधिकारबाट विमुख हुन लागेको अवस्थामा जनतालाई अधिकार दिलाउने कुरामा लागेको छ। सामाजिक अभियन्ताको रूपमा झापा बार उभिएको छ र हरेक नागरिकलाई कानुनी साक्षरताका अभियानहरू सञ्चालन गर्ने र नागरिकलाई कानुनी कुराहरू जानकारी दिने सिकाउने कुरामा पनि झापा बार लागेको कुरा उहाँले जानकारी गराउनु भएको छ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रम बारे यही सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।